नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
केन्द्रमा 18 मन्त्रालय राख्ने सरकारको निर्णय, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त, एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै।
अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेका तीनजना सर्वोच्च अदालतमा आफूहरूलाई राष्ट्रिय सभा सदस्य बनाउन र मनोनित तीनजनाको शपथ रोक्न माग।
पेट्रोलियम पदार्थभन्दा सस्तोमा विद्युतीय सवारी साधन चलाउन सकिने प्राधिकरणको दावी, पेट्रोलको तुलनामा 45% सस्तो पर्ने।
उत्तर कोरिया र दक्षिण कोरिया बीच आउँदो हप्ता वार्ता हुने, उच्च स्तरीय वार्ता को तयारीका बारेमा कुराकानी गरिने।
र विश्वकप क्रिकेटमा छनौट हुन सफल खेलाडीलाई नगद सहित सम्मान, छनौट खेल्न जिम्बाब्वे जाने टिमलाई शुभकामना सहित प्रधानमन्त्रीको विदाई।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। सरकारले केन्द्रमा रहने मन्त्रालयको संख्या बढाउने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 मन्त्रालय राख्ने निर्णय गरेको छ। संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रमा 15 र प्रदेशमा 7 मात्र मन्त्रालय राख्न सुझाव दिएको थियो। यस्तै राज्य व्यवस्था समितिले पनि केन्द्रमा 15 मात्र मन्त्रालय राख्न सुझाव दिएको थियो। तर ती सुझाव विपरीत मन्त्रीको भागभण्डा मिलाउन सरकारले केन्द्रमा 3 मन्त्रालय थपेर 18 मन्त्रालय बनाउने निर्णय गरेको हो। एमाले र माओवादी केन्द्रबीच एमाले प्रधानमन्त्रीसहित 11 र माओवादीले 7 मन्त्रालय पाउने सहमति भएको छ। तर संघीय समाजवादी फोरम पनि सरकारमा आउन सकारात्मक भएकाले फोरमलाई 2 वा 3 मन्त्रालय दिनुपर्ने भए त्यसै अनुसार मन्त्रालय बाँडफाँड गर्न दुई दल सहमत पनि भएका छन्।
यस्तै आजको मन्त्री परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो। नेकपा एमालेका पोलिट ब्युरो सदस्य रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री बन्दा मुख्य राजनीतिक सल्लाहकार बन्नुभएको थियो।
नेकपा एमालेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले मन्त्रीको टुङ्गो लगाउन नसकेपछि भूगोल, समावेशिता र क्षमता हेरेर मन्त्री छान्न ओलीलाई नै जिम्मेवारी दिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। यस्तै बैठकले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय गरेको छ। पछिल्लो समय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूलाई सरकारमा सहभागी गराउन एमाले नेताहरूले छलफल गरिरहेका छन्। बैठकले माओवादी केन्द्रसँगको पार्टी एकताका लागि फागुन 7 भएको 7 सम्झौता अनुमोदन गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो। भट्टराईका अनुसार बैठकले माओवादीसँग पार्टी एकीकरण गर्न काम शुरू गरेकाले पार्टीका विभिन्न जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनको मिति तय भएको भए तत्काल स्थगित गर्ने निर्णय पनि गरेको छ। तर पार्टीको सदस्यता नवीकरण तथा विस्तार र आन्तरिक प्रशिक्षणलाई भने जारी राख्ने निर्णय पनि एमाले स्थायी समिति बैठकले गरेको छ।
वाम गठबन्धनले मधेस केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल तीव्र पारेका छन्। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपासँग थप परामर्श गरी मन्त्रीमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षीबीच अनौपचारिक छलफल भएको छ। मधेस केन्द्रित दललाई सरकारमा ल्याउन उनीहरूले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा वाम गठबन्धनका नेताहरूबीच कुराकानी भएको छ। एमाले सचिव प्रदीप गेवालीले मधेस केन्द्रित दललाई सरकारमा सहभागिता गराउने बारे छलफल चलिरहेको तर कुनै निष्कर्षमा नपुगेको जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रूपमा गडबड गर्न सक्ने संकेत गर्नुभएको छ। रामराजा रेग्मीले लेखेको नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण पुस्तक सार्वजनिक गर्दै दाहालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा वृहत बहस सिर्जना गरेको बताउनुभयो। अध्यक्ष दाहालले ठूला पार्टी बीचको एकता प्रक्रिया आम नागरिकले अनुमोदन गरेको भए पनि परिवर्तन नचाहने प्रवृत्तिलाई यो एकता मन नपरेको आरोप लगाउनुभयो। फरक फरक राजनैतिक दृष्टिकोणका साथ राजनैतिक मैदानमा रहेको एमाले र माओवादी बीचको एकता सामान्य परिघटना मात्र नभई नयाँ इतिहासको समेत सूत्रपात भएको प्रचण्डको भनाइ छ। नेपालमा पहिलोपल्ट करिब दुई तिहाई मतका साथ वामपन्थी सरकार गठन भएको र नागरिकको अपेक्षालाई क्रमबद्ध रूपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनु भएको छ।
शेरबहादुर देउबा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिश गरेका तीनजनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। देउबा नेतृत्वको सरकारले आफूहरूलाई राष्ट्रिय सभामा सिफारिश गरे पनि अहिलेको सरकारले त्यो निर्णयलाई फिर्ता लिएर असंवैधानिक काम गरेको भन्दै गोपाल बस्नेत, कृष्ण प्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रूपमा आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको हो। उहाँहरूले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायतलाई विपक्षी बनाउनु भएको छ। आफूहरूलाई विस्थापन गरी अरू तीनजनालाई राष्ट्रिय सभामा मनोनयन गर्ने सरकार र राष्ट्रपतिको निर्णय असंवैधानिक रहेको दावी रिटमा गरिएको छ। रिटमा राष्ट्रिय सभामा मनोनित युवराज खतिवड़ा, रामनारायण बिडारी र विमला पौडेल राईलाई शपथ नगराउन अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ। देउबा नेतृत्वको सरकारले राष्ट्रिय सभामा तीनजनालाई सिफारिश गरे पनि ओलीले त्यसलाई फिर्ता लिँदै खतिवड़ा, बिडारी र पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्नुभएको थियो। सरकारको सिफारिश अनुसार राष्ट्रपतिले तीनैजनालाई राष्ट्रिय सभामा मनोनयन गरिसक्नु भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसदीय दलको नेताका लागि तयारी शुरू गरेका छन्। भोलि बस्ने सांसदहरूको बैठकमा दलको नेता चयनको विषयमा पनि छलफल हुने भएपछि दुवै पक्षले आज आवश्यक तयारी गरेका हुन्। पार्टी सभापति देउवा आफै दलको नेताका लागि आकांक्षी देखिनु भएको छ। पौडेल पक्षले महामन्त्री शशांक कोइराला वा नेता प्रकाशमान सिंहमध्ये एकजनालाई दलको नेता बनाउने तयारी गरेको छ। पौडेल पक्षले महामन्त्री कोइरालालाई सर्वसम्मत दलको नेता बनाउने र चुनाव हुने स्थिति आए सिंहलाई उम्मेद्वारका रूपमा अघि बढाउने तयारी गरेको छ। पौडेल पक्षका नेताहरूले देउवाले पार्टी राम्रोसँग चलाउन नसकेको भन्दै उहाँको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्। राष्ट्रिय सभाका 13 र प्रतिनिधि सभाका 63 गरी 76 जना सांसद रहेको कांग्रेसमा देउवा पक्षका 40, पौडेल पक्षका 32 र नेता कृष्ण सिटौला पक्षका 4 जना सांसद छन्। भोलि बस्ने कांग्रेस सांसदहरूको बैठकले संसदीय दलको विधान संशोधन गर्नेछ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतबाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रति किलोमिटर 4 रूपियाँ सस्तो पर्ने देखिएको छ। नेपाल विद्युत प्राधिकरणले गरेको अनौपचारिक अध्ययन अनुसार पेट्रोलियम भन्दा विद्युतीय गाड़ी सञ्चालन गर्न सस्तो पर्ने भएको हो। अहिले सञ्चालनमा रहेका बसको डिजल इन्जिनले प्रति किलोमिटर 16 रूपियाँ 80 पैसाको इन्धन खपत गर्छ, तर विद्युतबाट चल्ने बसले प्रति किलोमिटर 12 रूपियाँ 96 पैसाको विद्युत मात्रै खपत गर्ने प्राधिकरणको दावी छ। पेट्रोलियम बाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन चलाउँदा झण्डै 45% सस्तो पर्ने पनि प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोगलाई प्राथमिकता दिन अनौपचारिक रूपमै भए पनि अध्ययन गरिएको र सकारात्मक परिणाम आउने बताउनुभयो। प्राधिकरणले पायलट प्रोजेक्टका रूपमा प्राधिकरण परिसरमै विद्युतीय सवारी साधन चार्जका लागि स्टेशन खड़ा गरेको छ। देशभरमै पेट्रोल पम्प जस्तै चार्जिङ स्टेशन खड़ा गर्ने पनि प्राधिकरणको योजना छ। यस्तै साझा यातायातले पनि काठमाडौँ उपत्यका विभिन्न 7 ठाउँमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन खड़ा गर्ने तयारी गरेको छ।
राष्ट्रिय आर्थिक सर्वेक्षण वैशाख 1 गतेदेखि शुरू हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सर्वेक्षणले केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना र नीति तयार गर्न सहयोग गर्नेछ। सर्वेक्षणका लागि विभागले 77 जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ। यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरू पनि गरिएको छ।
चितवनको राप्ती र नारायणी नदीमा घडियाल गोहीको गणना शुरू भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लन्डन तथा हिमालयन नेचरको सहकार्यमा अति संकटापन्न अवस्थामा पुगेका घडियाल गोहीको गणना शुरू भएको हो। चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद लक्ष्मण पौडेलले गोही गणनाका लागि नारायणी र राप्ती नदीलाई 11 भागमा विभाजन गरेर 11 टोली परिचालन गरेर गणकलाई नदीमा खटाइएको जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले केन्द्रमा 18 मन्त्रालय राख्ने सरकारको निर्णय, प्रधानमन्त्रीको राजनैतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त, एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै, अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेका 3 सर्वोच्च अदालतमा, पेट्रोलको तुलनामा विद्युतीय गाड़ी चलाउन 45% सस्तो पर्ने प्राधिकरणको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, एसियाली विकास बैंक एडीबीको ऋण तथा अनुदान सहयोगमा नेपालमा संचालित आयोजनाको प्रगति सन्तोषजनक देखिएको छ। सन् 2017 समीक्षा र आगामी वर्षको रणनीति निर्धारण गर्न काठमाडौँमा आज भएको बैठकमा एडीबीका दक्षिण एसिया विभागका सहायक निर्देशक दिवेश रणले आयोजनाको निर्माण सम्झौता लक्ष्य अनुसार सन्तोषजनक रहेको बताउनुभयो। नेपालका विभिन्न 35 आयोजनामा 2.40 अर्ब लगानी गरेको एडीबीले नेपालको सार्वजनिक खर्च प्रणालीमा अझै सुधारको आवश्यकता रहेको औँल्याएको छ। बैठकमा अर्थसचिव शंकर प्रसाद अधिकारीले एडीबीको सहयोगमा संचालित परियोजनालाई समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। बैठकको उद्घाटन समारोहमा प्राकृतिक प्रकोप व्यवस्थापन, आयोजना व्यवस्थापन तथा वातावरण र सामाजिक सुरक्षा अनुगमन लगायतका विभिन्न विधामा उत्कृष्ट संस्थालाई अवार्ड प्रदान गरिएको छ।
एडीबीले नेपालको पूर्वाधार विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। तर एडीबीको समीक्षा बैठकमा यातायात क्षेत्रका आयोजनाको प्रगतिलाई भने निराशाजनक भनिएको छ। सड़क विभागमा एडीबीको आयोजना निर्देशनालय इकाइ पनि छ। एडीबी साझेदार रहेका सड़कको वास्तविक अवस्था के हो भनेर साथी मदन पौड्यालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्र राज शर्मालाई सोध्नु भएको छ।
ओखलढुङ्गा सालेरी अनि नेपालगंज कोवलपुर अनि हाम्रो बेलबारी चौरबाको इम्प्रुभमेन्ट भयो। अब नेक्स्ट उसमा चाहिँ हाम्रो चाहिँ एडीबीको सहयोगमा चाहिँ नारायणघाटदेखि बुटवलको रोड 4 लेनिङमा जाने भनेर भइरहेछ र प्लस भैरवादेखि तौलियाबाको त्यो अहिले त त्यो त कन्ट्राक्ट एवार्ड भएर कन्ट्राक्ट काम भइरहेछ र अब नेक्स्ट हाम्रो फेजमा चाहिँ एडीबीको सहयोगमा चाहिँ सायद मुङलिनदेखि पोखरा रोडलाई चाहिँ 4 लेनमा लाने भनेर त्यसरी प्लानिङ भइरहेछ।
सड़क यातायातमा चाहिँ मुख्य चुनौतीहरू चाहिँ के छन्?
चुनौतीहरूमा चाहिँ हाम्रो क्यापासिटी भनौँ इन्स्टिट्युसनल क्यापासिटी जस्तो प्रोक्युरमेन्ट हाम्रो ठुल्ठुला प्रोजेक्ट आउने बित्तिकै प्रोक्युरमेन्टमै हाम्रो चाहिँ समस्या आइहाल्छ। प्रोक्युरमेन्टको एउटा इन्स्टिट्युसनल क्यापासिटीको पनि अलिकति बढाउनु पर्ने छ र अर्को चाहिँ भनौँ न यो ठुला प्रोजेक्ट आयो कि त एकदमै धेरैवटा एजेन्सीहरूको त्यसमा चाहिँ इन्ट्रेस्ट हुने यी समस्याहरू छन्। प्रोक्युरमेन्टदेखि लिएर इम्प्लिमेन्टेसनदेखि लिएर सुपरभिजनदेखि मेन्टेनेन्ससम्मको चाहिँ सबै क्षेत्रमा चाहिँ हाम्रो चाहिँ एकदमै क्यापेसिटी बढाउनु पर्ने स्थिति देखिन्छ।
चुनौतीहरू देखिरहेको हाम्रो सरकारी निकायले यी चुनौतीहरूलाई समाधान गर्न निराकरण गर्न चाहिँ के कस्ता प्रयास गरेको छ त?
प्रयास प्रशस्त भएको छन्, प्रशस्त भए पनि हाम्रो रिक्वायरमेन्ट चाहिँ भएको छैन जस्तो लाग्छ है मलाई, हामी गर्न सकिरहेका छैनौँ। जस्तो भनौँ अहिले पिपिएमओ तपाईँले सार्वजनिक खरिद अनुगमन कार्यालय भनेर एउटा सरकारले चाहिँ प्रधानमन्त्री त्यही अन्तर्गतको एउटा डेडिकेटेड अफिस खोल्या छ, त्यसले चाहिँ यी मैले अघि भने नि प्रोक्युरमेन्टमा समस्याहरू यी कुराहरूलाई चाहिँ एड्रेस गर्नलाई चाहिँ स्ट्यान्डर्ड बिल्डिङ डकुमेन्ट बनाउने, प्रोक्युरमेन्ट सम्बन्धी विभिन्न समस्याहरू आउँछ ती समाधान गर्नलाई चाहिँ यसरी गरिरहेछ। तर अझै पनि जुन रफ्तारमा हाम्रो विकासको चाहना छ त्यसलाई चाहिँ अझै पुगिरहेको छ जस्तो मलाई फिल गरिरहेको छु, यसलाई चाहिँ अझ बढाउनुपर्छ।
उदाहरणका लागि नारायणगढ मुगलिन सडक खण्ड ठेकेदारले चाहिँ अझै 3 वर्ष भनेर समय अवधि माग्दैछन्, यस्तै अरू रोडहरूमा पनि समस्याहरू छ, भनेपछि अब कहिलेसम्म चाहिँ प्रगति हुन्छ?
यो के छ भने नि तपाईँको हाम्रा प्रोजेक्टहरू ठुल्ठुला प्रोजेक्टमा यति हतार हुन्छ कि प्रोजेक्ट तयारी गर्न, के हुन्छ भने प्रोजेक्ट तयारी गर्न चाहिँ अलिकति एडिसनल 1 वर्ष बढी टाइम लिइदिने हो भने चाहिँ धेरै समस्या चाहिँ पहिले हामी केलाउन सक्थ्यौँ, कतिपय भोलि आउने जस्तो समस्याहरूलाई चाहिँ हामीले पहिले हेर्न चाहिँ भने प्रोजेक्ट प्रिपरेसन चाहिँ यथेष्ट टाइम दिएनौँ कि जस्तो फिल भइरहेको छ कि अहिले।
अचुवाका भरमा चाहिँ काम थालनी गरिहाल्ने
होइन, हाम्रो टिम एकदम गरिरहेको छ, त्यही पनि चाहिँ कहिले काहीँ चाहिँ सिचुएसन हुन्छ क्या, जस्तो चाँडो प्रोजेक्टलाई चाहिँ गइहाल्नु पर्यो भनेर प्रेसर पर्छ, प्रेसरले गर्दाखेरि चाहिँ अलिकति हतारमा सबै हुन सक्ने इस्यु च्यालेन्जहरू के आउन सक्छन्, रिस्कहरू के छन् भने चाहिँ पुरा एनालाइसिस गर्नै नपाइकन ठेकामा गएर यस्ता समस्याहरू आएका छन्। यी कुराहरू चाहिँ प्रोजेक्ट प्रिपरेसनमा अलिकति हामीले टाइम चाहिँ बढी दिनुपर्ने हुन्छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो छ भनेको खबर उज्यालो अनलाइनमा पढेर भवानी पनेरू फेसबुकमा लेख्नुहुन्छ, प्रधानमन्त्रीज्यूले शिक्षामा सुधारको खाँचो छ भनेको सुहाएन, सुधारको खाँचो भन्दा शिक्षाको अहिलेको व्यथितिलाई सुधार गर्ने घोषणा गर्छु भन्दा राम्रो हुन्थ्यो, किनकि आश्वासन दिनुभन्दा काम गरेर देखाउनु आवश्यक छ।
फेसबुकमा गाउँले गौरव नेउपाने भन्नुहुन्छ, प्रधानमन्त्रीले जन्मदिनको दिन केक काटेर बेलुन उडाउनु भन्दा सरसफाई वृक्षारोपण जस्ता काम गरे धुलोमाण्डु काठमाण्डुमा रूपान्तरण हुने थियो अनि नागरिक पनि खुशी हुने थिए।
गुल्मीबाट रमेश घिमिरे नयाँ सरकारलाई सुझाव दिनुहुन्छ, नयाँ मन्त्री परिषदमा एमाले नेता गोकर्ण विष्टलाई उपयुक्त मन्त्रालयको जिम्मेवारी दिइयोस्, यसअघि ऊर्जा मन्त्री बनेर नागरिकका पक्षमा राम्रो काम गरेका विष्टबाट फेरि पनि नागरिकले राम्रो सेवा सुविधा र सुधारको अपेक्षा राखेका छन्।
उज्यालोको फेसबुक पेजमा सुर्खेतका वीरबहादुर खत्रीको प्रतिक्रिया छ, छिन्सु सल्यान जोड्ने सड़क खण्ड खुलेको 1 दशक भइसक्यो तर अहिलेसम्म त्यो बाटोमा राम्रोसँग साइकल पनि चलाउन मिल्दैन, 10-12 किलोमिटर सड़क निर्माण गर्न सम्बन्धित निकायले दशक बित्दा किन चासो नदिएको होला?
अहिले संखुवा सभामा रहेका विराटनगरका मनिष ढकाल भन्नुहुन्छ, सरकारले क्रिकेट खेलाड़ीहरूलाई पुरस्कार दिएको सुन्दा खुशी लाग्यो तर क्षणिक पुरस्कारले मात्र पुग्दैन, अहिले राष्ट्रिय क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान र भरपर्दो प्रशिक्षकको खाँचो छ, यसतर्फ सरकारको ध्यान जाओस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ, तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र सुजाता खत्री। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01 55 50 197 55 50 198 55 52 227
Machapuchra Jani, Jani. School, Kusunti, Lalitpur, the school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01519314 01519388 Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01519314 01519388
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बाजुराको सदरमुकाम बढीमालिका वडा नम्बर 8 थापा वडाको एक घरमा आगलागी हुँदा 10 महिनाकी बालिकाको ज्यान गएको छ। दिउँसो घरमा कोही नभएका बेला बढीमालिका नगरपालिका 8 अके थापाको घरमा आगलागी हुँदा गंगा भण्डारीकी छोरी देविकाको ज्यान गएको प्रहरीले जनाएको छ। कोही नभएको अवस्थामा विद्युत सर्ट आग लागे हुँदा भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ।
लमजुङमा आउँदो आइतबार र सोमबार दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको छ। उदयपुरदेखि दमौली जोड्ने 33 केबी प्रसारण लाइन आइतबार र सोमबार दुई दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुने भएको हो। आजदेखि मर्मत शुरू भएको मध्य मर्स्याङदीदेखि तल्लो मर्स्याङदीसम्मको 132 केबी प्रसारण लाइनको दोस्रो सर्किटको टावर नम्बर 2 र 1 बीचमा तार तन्काउने कामका लागि विद्युत आपूर्ति बन्द गर्न लागि नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो।
डोल्पाको कृषि विकास बैंकमा 2 महिनादेखि शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन्। सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकका शाखा प्रमुख रवि खत्रीको गत पुसमा सरूवा भएको थियो। शाखा प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ र धितो मूल्याङ्कन पनि हुन नसकेको बैंकका निमित्त प्रमुख जीवराज बमले जानकारी दिनुभयो।
रसुवाको नौकुण्ड गाउँपालिकामा लेखापाल नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ। लेखापालको सरूवा भएको 2 महिना बित्दा समेत नयाँ लेखापाल नआएपछि कर्मचारीले पुस र माघको तलब पाएका छैनन्। गाउँपालिकामा रहेका वडा कार्यालय कृषि विकास शाखा पशु विकास शाखा र स्वास्थ्य शाखाका 27 जना कर्मचारीले तलब नपाएका प्रशासकीय अधिकृत हरिहर कार्कीले जानकारी दिनुभयो।
पाँचतरको कुम्माए गाउँपालिका वडा नम्बर 3 वडा कार्यालय निर्माणका लागि स्थानीय बासिन्दाले निशुल्क जग्गा दान गरेका छन्। गाउँका अम्बिका चम्लागाई, जयप्रसाद चम्लागाई, कुलप्रसाद चम्लागाई र देवीमाया चम्लागाईले 13 रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको हो। गाउँपालिकाको गाउँ परिषदबाट वडा कार्यालय निर्माणका लागि 1,20,00,000 रूपियाँ विनियोजन भइसकेकाले जग्गामा अब वडा कार्यालयको भवन निर्माण थालिने वडाध्यक्ष रामप्रसाद गजुरेले बताउनुभयो।
अब विदेशको खबर। उत्तर कोरिया र दक्षिण कोरिया बीच आउँदो हप्ता वार्ता हुने भएको छ। यी दुई देशबीचका कार्यगत समूहका अधिकारी बीच वार्ता हुन लागेको हो। द्विपक्षीय वार्तामा अधिकारीहरूले उत्तर कोरियामा हालै मात्र भएको शीतकालीन ओलम्पिक खेलकुदको बारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्च स्तरीय वार्ताको तयारीका बारेमा पनि कुराकानी गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्ताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पत्र पठाएको थियो। उत्तर कोरियाले पत्रमा आज मात्रै सहमति जनाएको हो। वार्ताका लागि दक्षिण कोरियाले 3 सदस्य पठाउनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विश्वकप छनौटमा स्थान सुरक्षित गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ। आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 शीर्ष 2 रहन सफल नेपाली टीमका प्रत्येक सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनही 3,00,000 दिने घोषणा गर्नुभएको थियो। जिम्बाब्वे जाने टोलीलाई आज विदाई गर्दै प्रधानमन्त्री ओलीले सबै खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापन टीमका सदस्यलाई जनही 3,00,000 रूपियाँ नगद प्रदान गर्नुभयो। साथै मदन भण्डारी स्पोर्ट्स फाउण्डेशनले पनि सबै सदस्यलाई एक एक लाख नगदबाट पुरस्कृत गरेको छ। प्रधानमन्त्री ओलीले कप्तान पारस खड्कालाई आफ्नै हातले केक खुवाएर जितको शुभकामना पनि दिनुभएको छ। नेपाली टीम भोलि जिम्बावेतर्फ प्रस्थान गर्नेछ। समूह बीमा नेपालसँगै जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। समूहका शीर्ष तीन टीम सुपर सिक्स राउण्डमा पुग्नेछन्। फागुन 20 गतेदेखि शुरू हुने प्रतियोगिता अघि नेपालले युएई र वेस्ट इण्डिजसँग अभ्यास खेल पनि खेल्नेछ।
पूर्वाञ्चल र मध्यमाञ्चल प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। आज कैलालीको धनगढ़ीमा भएका खेलमा मध्य पश्चिमाञ्चललाई 98 रनले हराउँदै पूर्वाञ्चल सेमी फाइनल पुगेको हो। यस्तै घरेलु टोली सुदूरपश्चिमाञ्चलमाथि 12 रनको जित निकाल्दै मध्यमाञ्चल पनि अन्तिम चारमा पुगेको छ। पहिलो खेलमा पूर्वाञ्चलले दिएको 135 रनको लक्ष्य पछ्याएको मध्य पश्चिमाञ्चल 36 रन जोड्दा सबै 10 विकेट गुमाएर अल आउट भएपछि पूर्वाञ्चल 98 रनले विजयी भएको थियो। यस्तै मध्यमाञ्चलले दिएको 106 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चलले 20 ओभरमा 3 विकेट गुमाएर 93 रन मात्रै बनाउन सक्यो। भोलि हुने पहिलो सेमी फाइनलमा मध्यमाञ्चल र पूर्वाञ्चल तथा दोस्रो सेमी फाइनलमा सुदूरपश्चिमाञ्चल र विभागीय टोली एपीएफ खेल्नेछन्। प्रतियोगिताको विजेताले 5 लाख तथा उपविजेताले 2 लाख रूपियाँ नगद पुरस्कार पाउनेछन्।
पुरूष क्रिकेट प्रतियोगिता बढ़न थाले पनि महिला क्रिकेट प्रतियोगिता नहुँदा महिला खेलाड़ी निराश बनेका छन्। जिल्ला क्षेत्र र राष्ट्रिय स्तरमा समेत महिला क्रिकेट प्रतियोगिता एकदमै कम मात्र हुने गरेका छन्। प्रतियोगिता नहुँदा महिला क्रिकेटर पलायन हुने क्रम पनि बढ़ेको छ। तर धनगढ़ीमा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले भने महिला क्रिकेटरलाई केही उत्साहित बनाएको छ। कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरुको रिपोर्ट।
एक दशक भन्दा धेरै समय क्रिकेटमा बिताएकी राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुबिना छेत्रीसँगै क्रिकेट खेलेका धेरै खेलाड़ी तितरबितर भइसकेका छन्। महिला क्रिकेटलाई राज्य र निजी क्षेत्रले हेला गरेको सम्झदा उनी आफै पनि निराश छिन्।
न प्रतियोगिता हुन्छ, न हाम्रो मन्थली स्यालेरीहरू छ, होइन कुन चाहिँ फ्यामिलीले खेल भन्छ। आधी जस्तो साथीहरू कि त म्यारिड भइसक्यो कि त विदेश गइसक्यो, न यङस्टरहरू आएको छ। प्राय जस्तो सबै पहिला पुरानै खेल्ने टिमहरू मात्रै छ, कोही नयाँ त्यस्तो खासै छैन कि राम्रोसँग डेभलपमेन्ट नभएर नै।
महिला क्रिकेटका लागि सरकार मात्र होइन निजी क्षेत्रले पनि व्यवस्था गरेको छ, जसले गर्दा कुनै समय पुरुष क्रिकेट भन्दा बढ़ी सफलता हात पारेका महिला क्रिकेटर अहिले वर्षमा एकपटक हुने प्रतियोगिता खेलेर चित्त बुझाउन बाध्य छन्। उनीहरू पुरुष टीमले खेलेको, जितेको अनि पुरस्कार र सम्मान पाएको खबर थाहा पाउँछन् र भन्छन् महिला क्रिकेटमा पनि यस्तै भइदिए। वर्षभरि अरू नै काममा व्यस्त हुने महिला क्रिकेटर वर्षको एकपटक हुने राष्ट्रिय लीगमा केही दिनका लागि भेला हुन्छन्। पर्याप्त तयारी नहुँदा प्रदर्शन पनि राम्रो हुन नसकेको सुदूरपश्चिमाञ्चल टीमकी कप्तान मन्जु बोगटीको अनुभव छ।
भइराख्यो भने टुर्नामेन्टहरू अब खेल भन्छ, अब कहिले काहीँ हुने भएपछि अब के हुन्छ, खेलेर अब धेरै टुर्नामेन्ट हुँदैन, के गर्ने हो, अब हाम्रो पढाइ गर, धेरै उसमा गेममा नगर भन्छ। धेरै पछि टुर्नामेन्ट भएपछि प्लेयरहरू समस्या नै हुन्छ।
क्रिकेटमै भविष्य खोज्न चाहने नयाँ खेलाड़ीले धनगढ़ीमा भइरहेको प्रधानमन्त्री महिला कपमा राम्रो प्रदर्शन गर्ने अवसरका रूपमा लिएका छन्। तर अग्रज खेलाड़ीका अनुभव अनि प्रतियोगिता नै नहुने यथार्थका बीच उनीहरूलाई क्रिकेट मोहले कतै भविष्य नै बर्बाद पार्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। पश्चिमाञ्चल टीमकी कप्तान वर्षा राणा।
घरबाट नखेल भन्छन्, अब वर्षमा एकचोटि हुँदाखेरि गेम घरबाट नखेल, सपोर्ट गर्दैनन्, के नै हर, अब भविष्य अब खेलेर के गर्छस्, वर्षमा एकचोटि जान्छस, खेल्छस, अनि अब फेसिलिटिज नभएर अब हारेर आउँछस् भन्छ।
पुरुष क्रिकेटमा निजी क्षेत्र तथा सेना प्रहरी र सशस्त्र प्रहरीका आफ्ना टीम छन्। धनगढ़ी प्रिमियर लीग, एभरेस्ट प्रिमियर लीग जस्ता घरेलु प्रतियोगितामा खेलाड़ीको बोलकबोल गर्न थालिएको छ। बैंक तथा उद्योगहरूले मासिक तलब दिएर अनुबन्ध गर्ने गरेका छन्। महिला क्रिकेट सशस्त्र प्रहरीले मात्र विभागीय टोली बनाएको छ। महिला क्रिकेटलाई गरिएको विभेदका कारण अवस्था कस्तोसम्म छ कि वर्षमा एकपटक हुने राष्ट्रिय प्रतियोगिताका लागि टीम जुटाउन पनि हम्मे हम्मे पर्ने गरेको छ। मध्यपश्चिमाञ्चल टीमका प्रशिक्षक जमिल अन्सारी।
पढिरहेको चाहिँ विद्यालयहरूमा पनि कन्भिन्स गर्नुपर्छ, प्रतियोगिता नहुनुले गर्दा पनि बच्चा आउन गाह्रो मान्छन्। मात्र खेलेर के हुन्छ, एकपटक वर्षमा गर्छन् भनेपछि त्यो प्रतियोगिताले कुनै रिजल्ट दिँदैन, क्वेसन गर्छन् दिनले, होइन हामीले प्र्याक्टिस मात्रै गर्ने, हाम्रो गेम कहिले छ।
महिला क्रिकेटलाई गरिएको व्यवस्थाको असर खेलाड़ीहरूलाई त परेको छ नै, महिला क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेर विश्वभरि चिनिने अवसरबाट देश वञ्चित पनि भइरहेको छ।
रिपोर्टसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
केन्द्रमा 18 मन्त्रालय राख्ने सरकारको निर्णय, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त, एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै।
अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेका तीनजना सर्वोच्च अदालतमा आफूहरूलाई राष्ट्रिय सभा सदस्य बनाउन र मनोनित तीनजनाको शपथ रोक्न माग।
पेट्रोलियम पदार्थभन्दा सस्तोमा विद्युतीय सवारी साधन चलाउन सकिने प्राधिकरणको दावी पेट्रोलको तुलनामा 45% सस्तो पर्ने
उत्तर कोरिया र दक्षिण कोरिया बीच आउँदो हप्ता वार्ता हुने उच्च स्तरीय वार्ताको तयारीका बारेमा पनि कुराकानी गरिने
र विश्वकप क्रिकेटमा छनौट हुन सफल खेलाडीलाई नगद सहित सम्मान छनौट खेल्न जिम्बाब्वे जाने टिमलाई शुभकामना सहित प्रधानमन्त्रीको विदाई
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला आजको नेपाल दर्पण सकिएको छ प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौं नमस्कार